الحمد لله وحده، والصلاة والسلام على من لا نبي بعده، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا تهنوا ولا تحزنوا وأنتم الأعلون إن كنتم مؤمنين. صدق الله العظيم. بزرگان محترم، برادران عزیز، سورہ آل عمران کی یہ آیت کریمہ ہے، اس میں اللہ تعالیٰ نے مسلمانوں سے، اہل ایمان سے کامیابی اور کامرانی کا وعدہ فرمایا ہے. آج کے جو حالات ہمارے سامنے ہیں کہ مسلمانوں پر دنیاوی اعتبار سے بھی ظلم ہو رہا ہے، دینی اعتبار سے بھی ظلم ہو رہا ہے، مسلمان اب پریشان بہت ہو رہے ہیں. ایسے حالات جو آئے ہوئے ہیں، اللہ انہیں دور کرے اور امن نصیب فرمائے. سوچنے کی بات ہے کہ جہاں یہ حالات آئے ہوئے ہیں، اللہ نہ کرے کل یہاں بھی آ سکتے ہیں. اس لیے ہم سب کو قرآن و حدیث میں غور کر کے حل کیا ہے، اور قرآن اور حدیث کیا تدبیر بتاتے ہیں، معلوم کرنا چاہیے اور اس پر عمل کرنا ضروری ہے. اللہ تعالیٰ نے اس آیت میں وعدہ فرمایا ہے، وَلَا تَهِنُوا وَلَا تَحْزَنُوا، اور تم ہمت نہ ہارو اور نہ غم کرو، تم ہی بلند و بالا رہو گے اگر تم واقعی مومن ہو، ان کنتم مومنین. الحمدللہ ہمارے دلوں میں ایمان ہے، ہم ایمان والے ہیں، لیکن اگر ایمان والے ہو تو کامیابی تم کو ہوگی. اللہ کیا فرما رہے ہیں؟ علماء کرام فرماتے ہیں کہ ایمان جو ہمارے دلوں میں ہے، اس کا اثر ہمارے اعضاء پر ظاہر ہونا ضروری ہے. ہمارے ایمان کا اثر ہمارے ہاتھ پر، پیروں پر، جسم کے ہر ہر عضو پر ظاہر ہو، اور ہماری معاشرت، ہمارے معاملات، ہمارے عقائد، عبادات اور اخلاقیات، ہر ایک میں ایمان کا تقاضا ظاہر ہو جائے، ایمان کا اثر ظاہر ہو جائے، پھر کوئی طاقت کچھ بگاڑ نہیں سکتی اور کوئی مسلمانوں کو نقصان نہیں پہنچا سکتا. حدیث میں آتا ہے، حضرت خباب بن ارت رضی اللہ عنہ ایک موقع پر اللہ کے رسول صلی اللہ علیہ وسلم سے کہنے لگے، الا تنصر لنا الا تدعو اللہ لنا. اے اللہ کے رسول، کیا آپ ہمارے لیے اللہ سے مدد نہیں مانگتے؟ क्या आप हमारे लिए अल्लाह से दुआएं नहीं मांगते? यानी मुसीबतें इस कदर आई हुई हैं कि मुसलमानों के लिए जीना मुश्किल हो चुका है, ऐसे वक्त भी आप अल्लाह से क्यों नहीं मदद मांगते, दुआएं क्यों नहीं मांगते? अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम टेक लगाकर बैठे हुए थे, सीधे बैठ गए। फरमाया, तुमसे पहले जो उम्मतें गुजरी हैं उनमें से किसी किसी को उसके सर के बीचों बीच आरे को रखकर पैर तक चीर दिया जाता था, लेकिन इतनी सख्त सजा उसे अपने दीन से नहीं हटाती थी। दीन पर फौलाद और लोहे की तरह से जमे रहते। फरमाया कि तुमसे पहले जो उम्मतें गुजरी हैं उनमें से बाजों को कंघा किया जाता, लोहे की कंघी चलाई जाती और इस कदर जोर से चलाई जाती कि कंघी के साथ खाल भी निकल जाती, लेकिन इतनी सख्त सजा उनको इस्लाम से ईमान से नहीं हटाती थी। लेकिन तुम लोग जल्दी करते हो। सहाबा इकराम दीन पर पूरे तौर पर कायम थे, अकायद में, इबादात में, मुआमलात में, मुआशरत में, दीन के तमाम शोबों में कामिल थे। उनके साथ भी आजमाइशें हुई और सख्त आजमाइशी हालात पैदा हुए। आज हमारा हाल सहाबा कराम के साथ देखते हैं तो सिर्फ हमारे साथ नाम है, हकीकत कुछ नहीं। हम भी नमाज पढ़ते हैं, रोजा रखते हैं, तो नाम की चीजें तो हैं लेकिन हकीकत से कोई ताल्लुक नहीं। जब सहाबा कराम के साथ ये हालात पेश आए तो हमा शुमा के साथ क्यों नहीं आएंगे? ये तो अल्लाह ने शुरू से ही एक सुन्नत जारी कर रखी है, जो अल्लाह के दीन पर आते हैं, इस्लाम कबूल करते हैं, अल्लाह उनकी आजमाइश करते हैं। मुसीबतें आफतें आती हैं लेकिन आखिरकार कामयाबी अहले ईमान को अता करते हैं। तो यहां हमारी जिम्मेदारी बनती है कि हम हालात को देखकर सबक लें। अब पहले हम बाहर ऐसे हालात सुनते थे, आज वो हालात हमारे मुल्क में हो रहे हैं। जब हमारे मुल्क में पेश आ रहे हैं तो अल्लाह ना करे यहां भी हमारे इलाकों में भी पेश आ सकते हैं, तो फिक्रमंद होने की जरूरत है कि वो क्या गलतियां हैं जिनको दूर करना जरूरी है और वो क्या खूबियां हैं जिनको अपने अंदर ले आना जरूरी है। उसके बगैर अल्लाह की मदद आ नहीं सकती। अल्लाह ताला की मदद कुव्वत के साथ नहीं है, ताकत के साथ नहीं है, अदद के साथ नहीं है। बहुत बड़ी तादाद है, वहां भी अल्लाह की मदद नहीं है। दूसरे पारे के आखिर में अल्लाह ने हजरत दाऊद अलैहिस्सलातु वस्सलाम और उनके जमाने का बादशाह हजरत तालूत का जिक्र किया है। तालूत बादशाह थे और हजरत दाऊद अलैहिस्सलातु वस्सलाम जो उस वक्त तक नबी नहीं हुए थे, तालूत बादशाह के एक फौजी थे, एक आम फौजी थे, और उस जमाने में एक बहुत बड़ा जालिम और जाबिर बादशाह था, उसका नाम जालूत था। बहुत ही ज्यादा जुल्म और सितम किया करता था। तालूत बादशाह ने ऐलान किया कि जालूत से मुकाबला है, जंग है, उसके लिए लोग हमारे साथ आए। जो जालूत जालिम और जाबिर है उससे जंग होगी। ये सुनकर 80,000 मुसलमान तैयार हो गए। 80,000 बहुत बड़ी तैदाद। अब जो इतनी बड़ी तैदाद गई, अल्लाह ने आजमाया, आजमाइश की। अल्लाह ने तालूत के दिल में ये बात डाली कि हम इनको आजमा रहे हैं, लिहाजा आगे नहर आएगी, अपने साथ रहने वाले लोगों से कह दो कि जब नहर आएगी तो उससे पानी पीने की इजाजत नहीं होगी। हां, चुल्लू भर पानी ले सकते हैं, पी सकते हैं, चुल्लू भर, उससे ज्यादा पानी पीने की इजाजत नहीं होगी। ऐलान कर दिया। अब सख्त गर्मी हो रही थी, सफर बहुत लंबा था। जब नहर पर पहुंचे तो अक्सर लोगों ने खिलाफ वर्जी कर दी और नहर पर पहुंचकर सैराबी के साथ पानी पीने लगे और खूब सैराब हो गए। तफसीरों में लिखा है 80,000 में से 74,000, 70 पर 6,000 लोगों ने नहर से पानी पिया। सिर्फ 4,000 अफराद वो थे जिन्होंने पानी नहीं पिया। अब अल्लाह का हुक्म हो गया कि उसके अहकाम की खिलाफ वर्जी हुई है, अल्लाह के हुक्म की पामाली हुई है, 74,000 साथ नहीं रह सकते, उनको वापस कर दो। लिहाजा 74,000 वापस हो गए, सिर्फ 4,000 जा रहे हैं। कुरान करीम पढ़िए, फलम्मा फसला तालूत बिल जुनूद काला इन अल्लाह मुबतलीकुम बिनहर। जब तालूत लश्कर को लेकर निकले तो कहने लगे अल्लाह तुम्हारी आजमाइश करेंगे एक नहर के जरिए। इन अल्लाह मुबतलीकुम बिनहर फमन शरीब मिनहु फलैस मिन्नी। जो कोई उस नहर से पानी पिएगा वो हमारी जमात से नहीं होगा, वो हमारी जमात से नहीं होगा। हां, चुल्लू भर पानी पीने की इजाजत है। फशरीबू मिनहु इल्ला कलीलम मिनहुम। सब ने पानी पी लिया सिवाय थोड़े लोगों के, लेकिन अल्लाह ने उनको वहां से हटा दिया। अब सिर्फ 4,000 जा रहे थे। उधर जालूत अपने लश्कर के साथ तैयार खड़ा हुआ था और उसके लश्कर में 1,00,000 लोग थे, पूरे 1,00,000 लोग थे। और इधर से 4,000 का लोगों का ये लश्कर जा रहा है। जब उन्होंने देखा कि दुश्मन मद्दे मुकाबिल 1,00,000 है और हम 4,000 हैं, तो उनमें से अक्सर लोगों ने हिम्मत हार दी, कहने लगे कालू ला ताकत लनल यौमा बिजालूत व जुनूदिह। कहने लगे आज जालूत और जालूत के लश्कर से लड़ने की हमारे अंदर ताकत नहीं है, जालूत और उसके लश्कर से लड़ने की हमारे अंदर ताकत नहीं है। ला ताकत लनल यौमा बिजालूत व जुनूदिह। चुनांचे 4,000 में से एक बड़ी तैदाद निकल गई, सिर्फ 313 अफराद बाकी रह गए। 313 कहां और 80,000 कहां। 313 बाकी रह गए, सामने 1,00,000 की फौज है। उन 313 से कहा गया क्या तुम इतनी बड़ी तादाद से लड़ोगे? तुम्हारे अंदर हिम्मत है? कितने प्यारे जुमले उन्होंने कहे, قال الذين يظنون انهم ملاقوا الله, उन्होंने कहा मरना तो है ही, चाहे जंग में चाहे बिस्तर पर। कहने लगे यजुन्नून अन्नहुम मुलाकुल्ला, जिनको अल्लाह से मुलाकात का यकीन था। कम मिन फिअतिन कलीलतिन गलबत फिअतन कसीरतम बिर्निल्लाह वल्लाहु मअस्साबिरीन, कितनी छोटी छोटी जमातें बड़ी बड़ी जमातों पर कितने मर्तबा गालिब आ चुकी हैं। मुट्ठी भर जमात बड़ी बड़ी जमातों पर एक दो नहीं सैकड़ों दफा गालिब आ चुकी हैं। लिहाजा आज हम 313 हैं और उनके सामने एक एक लुकमा की हैसियत हम नहीं रखते हैं। लेकिन हमारे साथ एक और ताकत है, वो अल्लाह की है। एक और दूसरी ताकत है, वो अल्लाह की है। कम मिन फियतिन कलीलतिन गलबत फियतन कसीरतम बिर्निल्लाह वल्लाहु मअस्साबिरीन। फिर क्या हुआ? लड़ाई हुई घुमसान की, सख्त लड़ाई हुई। हजरत दाऊद अलैहिस्सलाम ने बादशाह को मारा और कत्ल किया और बहुत जलील और रुसवा होकर कत्ल हुआ। अल्लाह कहते वह कत्ल दाऊद जालूता, दाऊद ने जालूत को कत्ल किया और 313 ने 1,00,000 की फौज को जबरदस्त शिकस्त दी और उसे हरा दिया, नाकाम कर दिया। अब ये मुट्ठी भर जमात, यही 313 गजवे बद्र में भी यही 313 की तादाद थी। अल्लाह ने यहां भी उनको गालिब किया। तो इस तरह से कि असल जो ताकत है वो अल्लाह की ताकत है। अल्लाह की ताकत अहकाम पर अमल के साथ होती है, तादाद के साथ नहीं, हथियार और दूसरी चीजों के साथ नहीं। अल्लाह तो अपनी फरमा बरदारी पर अपनी मदद और अपनी मदद का वादा किए हुए हैं। अब यहां 74,000 नाफरमानी की वजह से हटा दिए गए, फिर उससे आगे और भी 3,000 से जायद लोग वहां से हटकर चले गए, बुजदिली उनमें भी आ गई। लेकिन अल्लाह पर यकीन, आमाल पर पुख्तगी सिर्फ 313 में थी, वही 313 कामयाब हुए। इसलिए हम ये समझे कि हम नमाज पढ़ रहे हैं, हम मस्जिद वाले हैं, हम कुरान करीम भी पढ़ते हैं, हम कामयाब हो जाएंगे, अल्लाह की मदद हमारे साथ आसानी से आ जाएगी, तो बज़ाहिर ये बात मुश्किल है। अल्लाह की सुन्नत यूं नहीं। अगर अल्लाह की सुन्नत यूं होती, अल्लाह के नबी गज़वे बद्र, गज़वे उहुद, गज़वे अहज़ाब, गज़वे खंदक, गज़वे ताइफ, गज़वे तबूक, ऐसे बेशुमार गज़वात न करते, बेशुमार मैदानों में अल्लाह के नबी दुश्मनों के सामने ना लड़ते, सीना सिपर होते, अल्लाह की मदद अपनी जगह आ सकती तो नबी को आ सकती थी। जो अल्लाह के निहायत चहेते थे उन्हें आ सकती थी, सहाबा को आ सकती थी जो निहायत फरमा बरदार थे और उनसे कोई खिलाफ अर्जी नहीं हुआ करती थी। जहां कोई गलती होती सहाबा की शान थी, मजमे आम में तोबा करते थे, सबके सामने तोबा करते और ऐसी तोबा करते कि दूसरे लोग रश्क करते, उनको संसार कर दिया जाता, पत्थरों की बारिश बरसाकर उनको मार दिया जाता, ऐसी सहाबा की तोबा हुआ करती थी। तो गलती पर बरकरार रहना सहाबा की शान नहीं थी। लेकिन आज हम सोचने पर मजबूर हो जाएं कि क्या हो रहा है, हमको क्या करना चाहिए, किस तरीके से हमारी जिंदगी होनी चाहिए। देखिए, मैं दूसरी बात तो नहीं करता, لیکن یہ ایک بات ضرور کہنا چاہتا ہوں کہ ہم اللہ کی طرف سے جو احکام اترے ہوئے ہیں ان احکام پر کما حق عمل کر سکتے ہیں. عقائد ہمارے درست ہوں، عبادات ہمارے درست ہوں، اخلاق ہمارے اچھے ہوں، معاملات جو لین دین کا ایک مستقل باب ہے، لین دین ایک مستقل باب ہے اور اس کے اندر سینکڑوں چیزیں آتی ہیں، معاملات ہمارے درست ہوں، معاشرت ہماری اچھی ہو اور گناہوں سے ہم بچتے رہنے والے ہو جائیں، اللہ سے پوری امید ہے اللہ دشمنوں کے سامنے ذلیل اور رسوا نہیں کریں گے، اللہ کی مدد آئے گی. اس لیے ضرورت اس بات کی ہے کہ ہم اللہ کے احکام پر پورے اترے ہیں. آیت پڑھی تھی ولا تہنوا ولا تحزنوا، یعنی غزوہ احد کے بعد اللہ نے یہ آیت نازل کی. غزوہ احد میں صحابہ زخمی ہو گئے، اللہ کے نبی علیہ الصلوۃ والسلام زخمی ہو گئے، اور جو لوہے کی ٹوپی قود پہن رکھی تھی وہ آپ کے سر میں جا گھسی تھی، آپ کے دو دانت ٹوٹ گئے تھے، اور لوہے کی ٹوپی جنہوں نے نکالی اپنے دانت سے ان کے دانت بھی ٹوٹ گئے تھے، خون بہہ رہا تھا، تو زبردست نقصان ہوا. 70 صحابہ شہید ہو گئے غزوہ احد میں، بہت ہی عظیم حادثہ ہوا. اللہ نے آیت نازل کی ولا تہنوا، ہمت نہ ہارو، ولا تہنوا، اور تم ہمت نہ ہارو، ولا تحزنوا، اور غم نہ ہو جاؤ. غم زدہ ہو کر ہاتھ جوڑ کر بیٹھ جائیں گے تم سے کچھ کام نہیں ہو سکے گا. ولا تہنوا ولا تحزنوا انتم الاعلون، تم ہی بلند و بالا رہو گے اگر تم واقعی مومن ہو. اگر تمہارے اندر واقعی ایمان ہے تم ہی مومن رہو گے، یہ اللہ کا وعدہ ہے. لہذا ضرورت ہے اس بات کی کہ احکام میں پختگی حاصل ہو جائے. احکام کے اندر جو غیر مضبوطی ہے وہ غیر مضبوطی دور ہو کر مضبوطی اور پختگی آ جائے گی. ہماری داڑھی سنت کے موافق، ہمارا لباس سنت کے موافق، اور ہمارا رہنا سہنا، بولنا، اٹھنا اور ہر چیز شریعت کے موافق ہو جائے. ہو سکتا ہے اس کے لیے وقت لگے گا اور ایک لمبا وقت درکار ہے، لیکن اللہ تو نیتوں کو دیکھتے ہیں. آدمی سچی نیت کرے اور سچی نیت کر کے اپنی اصلاح شروع کر دے، ایک ایک عمل کو اچھا کرنا شروع کر دے تو کوئی زیادہ دیر نہیں لگے گی، انشاءاللہ بہتری آئے گی. بہتری آئے گی، اللہ کے آگے ہاتھ پھیلائیں گے، دعائیں بھی قبول ہوں گی، اللہ کی مدد بھی آئے گی، اللہ تبارک و تعالی ہماری دعاؤں کو قبول فرمائیں گے. غزوہ احزاب کا نقشہ بھی قرآن کریم میں اللہ نے کھینچا ہے. غزوہ احزاب میں کیا ہوا کہ غزوہ احد سن 3 ہجری میں ہوا تھا اور سن 4 ہجری میں بھی تیاری کی، لیکن کافروں کو ہمت نہیں ہوئی. سن 5 ہجری میں کافروں نے ایک زبردست لشکر تیار کیا. اب اس مرتبہ عرب کے سارے قبیلے آپس میں مل گئے، جتنے قبائل تھے، اور ادھر جتنے یہودی تھے وہ سارے یہودی ان سے جا ملے. بنو نذیر، بنو قینقا، بنو قریظہ، سارے یہود، سارے مشرک ایک ساتھ ہو گئے اور مسلمانوں پر، مدینے پر حملہ کر کے اینٹ سے اینٹ بجا کر مسلمانوں کو ہمیشہ کے لیے ختم کر دینے کا عزم لے کر چلے. جب وہاں سے وہ لشکر چلا، اللہ کے نبی علیہ الصلوۃ والسلام کو اس وقت اطلاع ہوئی کہ اتنا بڑا لشکر نکل چکا ہے. آپ نے صحابہ کرام کو بلایا، مشورہ لیا کیا کرنا چاہیے. حضرت سلمان فارسی رضی اللہ عنہ نے مشورہ دیا کہ وہ چونکہ ایرانی تھے، کہ ایران میں ایسے موقع پر خندق کھودی جاتی ہے اور بہت بڑا گڑھا کھودا جاتا ہے، مدینے کی طرف سے جتنے راستے تھے سب بند تھے، صرف ایک راستہ کھلا ہوا تھا جو ملک شام کی طرف سے مدینے کے اندر جاتا تھا، ایک راستہ جو ملک شام کی طرف سے تھا وہ کھلا ہوا تھا. سلمان فارسی رضی اللہ عنہ نے مشورہ دیا، جو ایک راستہ کھلا ہوا ہے یہ پورا راستہ خندق کھود کر بند کر دیا جائے. اللہ کے نبی علیہ الصلوۃ والسلام کو مشورہ پسند آ گیا، صحابہ نے پسند کیا. سخت گرمی کے موسم میں بھوک اور پیاس کی حالت میں صحابہ اتر گئے، اللہ کے نبی علیہ الصلوۃ والسلام نے براہ راست نقشہ کھینچا کہ خندق کس طرح سے کھودی جائے گی. فرمایا دس دس گز دس دس آدمیوں کے لیے ہے، اور آپ نے وہاں وہاں تک نقشہ بنا دیا کہ دس دس گز کہاں تک ہے، دس دس آدمی دے دیے کہ اب کھودنا ہے. اللہ اکبر، آج جیسے آلات نہیں تھے کہ گھنٹے بھر میں دن بھر میں کھود لیا جائے. صحابہ اتر گئے، اتر کر صبح سے شام تک خندق کھود ہی رہے تھے، اس قدر گہرائی کے ساتھ کھودے کہ اندر سے پانی نظر آ گیا، تری نظر آ گئی. اور اتنا بڑا کام صرف 6 دن میں ہوا ہے، اتنا بڑا کام صحابہ کرام نے 6 دن میں کر کے دکھایا. خندق کھودی گئی، جیسے ہی خندق کا کام پورا ہوا ادھر سے کافروں کا لشکر آ پہنچا. اب کافروں نے دیکھا، مشرکوں نے، ہر طرف کا راستہ بند ہے پہلے ہی سے، بس ایک ہی راستہ ملک شام کی طرف کا کھلا ہوا تھا، اب یہ بھی بند ہے، تو ہکے بکے رہ گئے، پریشان رہ گئے. تقریباً 1 مہینہ تک محاصرہ کیے رہے، گھیراؤ کیے رہے، اور سوچتے رہے. بس ایک جگہ موقع مل گیا. عرب کے جو لوگ تھے، جن کی ہمت مشہور تھی، جرأت مشہور تھی، کافروں کی طرف سے اس ایک طرف سے اندر آئے تو مسلمانوں نے وہ زبردست مقابلہ کیا کہ ان میں سے 2 تو بھاگ گئے، اور حضرت علی رضی اللہ عنہ نے 2 کو اپنے ہاتھ سے مار دیا، اپنی طرف سے ختم کر دیا. جو ایک تھوڑا سا راستہ ادھر سے آنے کا امکان تھا اب وہ بھی بند ہو گیا. آپس میں تیر پھینکا کرتے تھے، تیروں سے مقابلہ ہوتا تھا. 1 مہینہ تک رہے صحابہ کرام، بڑے مطیع و فرما بردار رہے، بہت ہی زیادہ اطاعت گزار. جیسا کہ میں نے کہا، کوئی غلطی ان سے نہیں ہوتی، اگر کوئی ادنا یا بڑی غلطی ہو جاتی، غلطی پر برقرار نہیں رہتے، وہ اللہ کے حضور، اللہ کے نبی کے حضور پہنچ کر توبہ کا راستہ معلوم کر کے، توبہ کا طریقہ معلوم کر کے توبہ کر لیا کرتے تھے. ایسے موقع پر حضرت ابو سعید خدری رضی اللہ عنہ آئے اور کہنے لگے، یا رسول اللہ، خندق میں جو حالت پیش آئی ہوئی ہے وہ تو آپ دیکھ ہی رہے ہیں، اللہ نے بھی سورہ احزاب میں پورے رکوع میں اس کا نقشہ کھینچا ہے. اللہ کہہ رہے ہیں، اذ جاؤکم من فوقکم ومن اسفل منکم، دشمن تمہارے پاس آ چکے تھے، تمہارے اوپر کی جانب سے، نیچے کی جانب سے. واذ زاغت الابصار، اور آنکھیں کھلی کی کھلی رہ گئی. وبلغت القلوب الحناجر، اور کلیجے منہ کو آنے لگے. وتظنون بالله الظنون، اور اللہ کے تعلق سے نہ جانے کیا کیا گمان تم لوگ کرتے رہے. وتظنون بالله الظنون، اللہ کی مدد آئے گی یا نہیں، ہم برحق دین پر ہیں بھی یا نہیں، ایسے گمان کرنے لگے. ہنالک ابتلی المؤمنون وزلزلوا زلزالا شدیدا، اللہ فرما رہے ہیں، اس وقت مؤمنین کے اللہ نے آزمائش کی، اہل ایمان کو اللہ نے جھنجھوڑا اور سخت جھنجھوڑ کے رکھ دیا. پھر اللہ کی مدد آ گئی. ابو سعید خدری رضی اللہ عنہ آتے ہیں، کہتے ہیں، یا رسول اللہ، آپ دیکھ رہے ہیں، قد بلغت القلوب الحناجر، हमारे कलेजे मुंह को आने लगे हैं, ऐसे मौके पर कोई दुआ हो तो बताइए, हम दुआ पढ़ें। देखिए दुआ आखिर में पूछ रहे हैं, सारी तदबीरें सहाबा ने कर ली, अल्लाह के नबी ने कर ली, मैदान जंग में है, आखिर में दुआ भी मालूम कर रहे हैं। अल्लाह के नबी ने फरमाया हाँ एक दुआ है, उसको पढ़ा करो, अल्लाहुम्मस्तुर औरातिना व आमिन रौआतिना, अल्लाहुम्मस्तुर औरातिना व आमिन रौआतिना, ए अल्लाह हमारे उयूब पर पर्दा डाल दे। हम सब ऐबों से उयूब से भरे हुए हैं, हमारे उयूब पर पर्दा डाल दे और हमारे खौफ को अमन नसीब फरमा, जो खौफ है वो दूर कर दे। अब सहाबा कराम इस दुआ को पढ़ने लगे, एक तो अल्लाह के नबी की बरकत से और इनकी दुआओं से, अल्लाह ने इनके आमाल की बरकत से उन 10,000 के लश्कर को नाकाम वापस कर दिया। नाकाम वापस हो गए, तकरीबन एक महीना रहे, इधर मदीने में सिर्फ 3,000 थे और उनमें मुनाफिक लोग भी थे, और मुनाफिक लोग मुसलमानों को बहकाते थे, अरे ये तो आ ही चुके हैं, अब तब में हमला करने वाले हैं, लिहाजा तुम यहां मत रहो, यहां रहोगे तो तुम्हारी हलाकत यकीनी है, लिहाजा तुम भी हमारे साथ चलो। झूठे झूठे उज्र बयान करके मुनाफिकीन अपने घर जा रहे थे, लेकिन मुसलमान जमे हुए थे, अल्लाह को उनका जमना पसंद आया। फिर अल्लाह तबारक व ताला ने उनकी जबरदस्त मदद की। इसलिए आज के इन हालात में कुरान और हदीस से हम सबक लें, सबक लेकर हमारा मुस्तकबिल क्या होना चाहिए उसको हम तय करें। जितनी कोताहियां हमारे अंदर पाई जा रही हैं उन कोताहियों को दूर करें, अल्लाह से सच्ची तौबा करें। और जो दुआएं आई हैं और एक दुआ भी बताई गई उसका विर्द भी शुरू करें, अल्लाह से लो लगाएं, अल्लाह की मदद इंशाअल्लाह यकीनन आएगी। अल्लाह अमल की तौफीक अता फरमाए। बकिया बातें इंशाअल्लाह आइंदा जुमा आएंगे।